ये बयान पेश किया जा रहा है मुफ्ती अहमद खानपुरी .com की तरफ से।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, वस्सलातु वस्सलामु अला सय्यिदिल अंबियाए वल मुरसलीन, सय्यिदिना व नबीना व हबीबिना व शफीना मुहम्मदिन व आलिही व असहाबिही अजमईन। أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا। मेरे काबिल एहतराम मुसलमान भाइयों, ये दुनिया अल्लाह तबारक व तआला ने ऐसी बनाई है कि उसमें हालात बदलते रहते हैं। वतिल्कल अय्याम नुदाविलुहा बैनन्नास, अल्लाह तबरक तआला ने एक उसूल कुरान पाक में ये भी बतला दिया, इन दिनों को हम लोगों के दरमियान अदलते बदलते रहते हैं। आज किसी के पास हुकूमत है, कल उसके पास से हुकूमत निकल करके दूसरे के हाथ में जाती है। ये बलकान की जो रियासतें हैं, ये कई सदियों तक उस्मानी यानी जो तुर्कों की सल्तनत थी, खिलाफत इस्लामिया, उसके मातहत रही और वहाँ बड़े तमतराक और बड़े गोया करोफर के साथ इस्लाम वहाँ कायम हुआ रहा। लोग इस्लामी माशरत ही के ऊपर थे और सैकड़ों मस्जिदें वहाँ तामीर हुई और एक सिलसिला गोया इस्लाम का वहाँ था। कोई उस वक्त वहाँ तसव्वुर भी नहीं कर सकता था कि कोई ऐसा वक्त भी आएगा कि यहाँ के रहने वाले कलमे तक से नावाकिफ हो जाएंगे। लेकिन फिर एक दिन आया कि वो सल्तनत उस्मानिया कमज़ोर भी पड़ी और यूरोप के ममालिक ने अपने मखसूस साजिशों से काम लेकर के यहाँ बलकान की रियासतों में बगावत की रूह फूंक करके वहाँ हमला भी किया। उसी मौके पर, जंगे बलकान के मौके पर, हमारे अकाबिर ने ये खिलाफत इस्लामिया के बका के लिए जो हिंदुस्तान में रहते हुए मेहनतें की हैं, उसकी भी एक तारीख है। खिलाफत, ये महामस्तकिल खिलाफत चरवड़ यानि तहरीक खिलाफत आज़ादी हिंदुस्तान के सिलसिले में जो एक ये था, मुख्तलिफ शक्लें थी, उसमें ये भी था। हज़रत शेखुल हिंद रहमतुल्लाह अलैह जब माल्टा से रिहा होकर के आए हैं और बम्बई में आपका भरपूर इस्तकबाल किया गया था और वहीं खिलाफत हाउस में फिर आइंदा के मशवरे हुए थे, इसी खिलाफत तहरीक के सिलसिले में मौलाना मोहम्मद अली और मौलाना मोहम्मद शौकत अली, इनकी भी बड़ी कोशिशें और मेहनतें रही। एक शायर उस ज़माने में एक जुमला मशहूर था, बोली अम्मा मोहम्मद अली की, बेटा जान खिलाफत पर दे दो। इसी खिलाफत की तहरीक के ज़माने के अंदर हिंदू और मुसलमान दोनों ने मिल करके हिंदुस्तान की आज़ादी के लिए जो मेहनतें की थी, वो एक तारीखी हकीकत है और यादगार है। तो बहरहाल उस मौके पर हमारे अकाबिर ने जंगे बलकान में सल्तनत उस्मानिया को तकवियत पहुंचाने के लिए बाकायदा माली इमदाद का एक सिलसिला जारी किया था और बानी दारुलूम हजरत मौलाना मोहम्मद कासिम साहब नानोतवी रहमतुल्लाह अलैह ने बाकायदा वहाँ चंदे की तहरीक शुरू की और 12 लाख रुपये वहाँ जो है तुर्की सफीर की खिदमत में गोया इसी ताउन के सिलसिले में पेश किए, जिसकी रसीदें आज भी दारुल उलूम में महफूज हैं। और वो रकम जब यहाँ तुर्की पहुँची थी, तो उस ज़माने में तुर्की के जो बादशाह थे उन्होंने इसके शुक्राने के तौर पर, चूँकि वहाँ जो लोग तुर्की का सफ़र करते हैं और टोप कापे म्यूज़ियम को देखते हैं, वहाँ ये नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम का कुर्ता मुबारक भी महफूज है, अगरचे वो हर रोज़ उसकी ज़ियारत नहीं हो सकती, उसका एक दिन मखसूस है साल भर में, हम जब किसी भी वक्त जाएंगे सारी चीज़ें देख पाएंगे, लेकिन उसको ज़ियारत नहीं होती, उसका एक दिन होता है, उसी दिन उसको दिखलाया जाता है। वो कुर्ता जिस कपड़े के अंदर एक मुद्दत तक महफूज रहा, उस कपड़े को, गोया उस रुमाल को بادشاہ جو ہے وقت ہے وہاں گویا شکرانے کے طور پر اور تحفے کے طور پر وہاں بھیجا. آج بھی دارالعلوم دیوبند کے دفتر کے اندر باقاعدہ کانچ کے اس میں وہ محفوظ ہے, اور جو لوگ دارالعلوم کی زیارت کرتے ہیں وہ اس کی بھی زیارت کرتے ہیں. میں یہ عرض کر رہا تھا کہ ہمارے اکابر نے اس سلسلے میں کیسی غیرت ایمانی کا مظاہرہ کیا, بلکہ خالی یہ چندہ بھیجنے پر اکتفا نہیں کیا, بلکہ حضرت نانوتوی رحمۃ اللہ علیہ نے مستقل جو ہے ایک فوج تیار کی تھی, ایک جماعت تیار کی تھی کہ وہ بھی یہاں آئے اور باقاعدہ اس جنگ میں شریک ہو, اور اس طرح ہو کہ پہلے یہ حرمین پہنچیں گے اور وہاں سے پھر یہاں شریک ہوں گے. تو بہرحال یہ ایک تاریخ ہے, یہ ہمارے اکابر جو جن کی ہم جو ہے جن کی طرف نسبت کو ہم اپنی سعادت اور خوشبختی سمجھتے ہیں, تب ان حضرات نے اتنا اہتمام کیا تھا ان علاقوں کی حفاظت کے لیے, تو ہمیں بھی اس کی طرف توجہ کرنی چاہیے. بہرحال اس جنگ کے بعد ہوا ایسا کہ روس کا کمیونزم کا تسلط ہوا اور 70 یا 80 سال تک جو ہے ان کا جو ہے اس حکومت ان علاقوں کے اوپر تسلط رہا, حکومت رہی, اور اس زمانے میں ان لوگوں نے یہاں کے باشندوں کے دلوں سے ایمان کو نکالنے کے لیے ایسے ایسے حربے اور ایسی ایسی ترکیبیں اپنائی کہ ہم اور آپ سوچ بھی نہیں سکتے. بقول حضرت علامہ محمد تقی صاحب عثمانی دامت برکاتہم کے, ان کے دلوں میں سے ایمان کو کھرچ کھرچ کر نکالا گیا, کھرچ کھرچ کر. تو یہ واقعہ یہ ہے, وہاں کوئی کسی کے پاس اگر قرآن مل جاتا تو پورے گھرانے کو وہ لے جاتے تھے اور پتہ نہیں چھوڑیں یا قتل کر دیں. اور رمضان کے زمانے میں نماز وغیرہ کی بات تو دور کی رہی, روزہ جو پتہ بھی نہیں چلتا آپ نے روزہ رکھا ہے مجھے معلوم نہیں ہو سکتا, لیکن روزہ بھی آدمی نہیں رکھ سکتا تھا. اور رمضان کے زمانے میں باقاعدہ شہری کا جو وقت ہوتا ہے صبح صادق سے پہلے کا ایک گھنٹہ, تو سپاہی گشت کرتے تھے اور کسی گھر کے اندر اگر روشنی نظر آتی ہے, چراغ جلا ہوا نظر آتا ہے تو اس گھر کو نوٹ کر لیتے تھے, اور پھر دن کے 10-11 بجے واپس آتے تھے اور ان گھر والوں کو کہتے تھے کہ تم نے روزہ رکھا, اور زبردستی ان کو شراب پلا دیتے. یہ حال تھا. تو بہرحال یہ جو 70 یا 80 سال ان کا اقتدار رہا اس میں اسلام کو تو بالکل ختم کر دیا تھا. اللہ کا شکر ہے کہ یہ علاقے آزاد ہو گئے, اور ان کی جو نسلیں ہیں موجودہ نسلیں جو جس وقت ملک آزاد ہوا, تو چونکہ ان کو اسلام سے بالکل دور کر دیا گیا تھا, اس لیے اسلام کیا ہے, نماز کیا ہے, روزہ کیا ہے, کلمہ کیا ہے, اس سے وہ واقف نہیں تھے. اب ضرورت تھی کہ ان پر محنت کی جائے, اس سلسلے میں جو محنتیں شروع ہوئی اور کی گئی آپ کے سامنے مولانا حنیف صاحب نے اس کا ایک مختصر سا خاکہ پیش کیا ہے, اور ابھی بھی یہ سلسلہ جاری ہے, ابھی بھی یہ محنتیں مکمل نہیں ہوئیں. یعنی پہلے جو وہاں ماحول تھا اور جو ایمانی اور اسلامی کیفیت تھی اور معاشرہ تھا, اس اسلامی معاشرہ وہ ابھی بھی قائم نہیں ہوا ہے, لیکن بہرحال لوگوں کی توجہ دین کی طرف ہوئی ہے, اور وہ ہم اگر ان کے اوپر محنت کریں گے تو پھر دوبارہ اللہ تعالیٰ ان کی نسلوں کو ایمان سے نوازیں گے. لیکن ان واقعات سے ہمارے لیے کیا جو ہے سبق ہے, ہمارے لیے سبق یہ ہے کہ ہمیں بھی اب اللہ تعالیٰ نے ہمیں جو سہولتیں دی ہیں اور ایمان و اسلام والے ماحول دیے ہیں, اور ہم جو ہے ان چیزوں میں اپنے آپ کو دیکھ رہے ہیں, اپنی اولاد کے لیے ہمارے واسطے اسلامی تعلیم دینا اور اسلامی ماحول میں ان کی پرورش کرنا بہت آسان ہے, لیکن ان چیزوں کے اوپر اترانے کی ضرورت نہیں. خدا نہ کرے کہ اب کب حالات بدل جائیں, ہم اس کے متعلق کوئی گارنٹی نہیں دے سکتے. اس لیے ہمیں ہر وقت اس سلسلے میں اپنے ایمان کی حفاظت کے لیے چوکنا رہنے کی ضرورت ہے, اپنی اولادوں کو اسلامی تربیت سے آراستہ کرنے کی ضرورت ہے. اور اللہ تعالیٰ نے ہم کو مال و دولت جو عطا فرمائی ہے, مال کی نعمت اور خوشحالی جو عطا فرمائی ہے, اس خوشحالی کو اللہ کی اطاعت و فرما برداری میں اور ایمان و اسلام کی خدمات کے اندر استعمال کرنے کی ضرورت ہے. اس مال کو جو ہے وہ بیجا خرچہ کر کے اور اس کا اسراف اور فضول خرچی کر کے غلط چیزوں میں استعمال کر کے ضائع اور برباد کرنا, تو یہ تو اللہ کی اس نعمت کی ناشکری ہے. کل کو اللہ کے یہاں بھی اس کا حساب دینا پڑے گا. اسلام تو فضول اسراف کی بالکل عبادت کی ادائیگی میں بھی اسراف کی اجازت نہیں. ایک صحابی حضرت سعد رضی اللہ تعالیٰ عنہ ایک مرتبہ وضو کر رہے تھے اور وضو کے دوران کچھ زیادہ پانی انہوں نے استعمال کیا. آپ نے کتاب میں پڑھا ہوگا کہ وضو میں چہرے کو 3 مرتبہ دھویا جاتا ہے اور 4th مرتبہ دھونا مکروہ ہے. حالانکہ وضو ہی کے طور پر ہم تو دھو رہے ہیں, لیکن تین ہی کو شریعت نے زیادہ سے زیادہ 3 مرتبہ دھونے کی اجازت دی ہے. اب اگر آپ 4th مرتبہ دھوئیں گے تو وہ اسراف کہلائے گا. تو وضو جیسی عبادت کے اندر بھی شریعت مطہرہ اسراف کی اجازت نہیں دیتی. ایک صحابی کو حضور صلی اللہ علیہ وسلم نے وضو کرتے ہوئے دیا گا اور دیکھا, حضور صلی اللہ علیہ وسلم نے محسوس کیا کہ وہ پانی ضرورت سے زیادہ استعمال کر رہے ہیں, تو آپ صلی اللہ علیہ وسلم نے ان کو تنبیہ فرمائی, ما حضرت صرف و احساس احساس, یہ فضول خرچی کیسی؟ تو وہ سامنے سے پوچھتے ہیں نبی کریم صلی اللہ علیہ وسلم سے, یا رسول اللہ فی الوضوء صرف, کہ اللہ کے رسول کیا وضو میں بھی؟ یعنی وضو تو ایک عبادت ہے, اس عبادت میں ہم جو ہے پانی کو زیادہ استعمال کر لیں گے تو ثواب کچھ زیادہ ہی ملنا چاہیے نا, تو اس کے بجائے یہ گناہ ہوگا. حضور صلی اللہ علیہ وسلم نے کہا, نام ولو کنت علی نہر جاری, بہنے والی نہر پر بیٹھ کر تم وضو کرو گے اور اس موقع پر بھی ضرورت سے زیادہ پانی کا استعمال اگر ہوگا تو وہ بھی اسراف میں ہے اور شریعت اس کی اجازت نہیں دیتی. آپ اندازہ لگائیے وضو جیسی عبادت کی ادائیگی میں جب شریعت اس کو گوارا نہیں کرتی تو ہم جو ہے اپنے بیٹوں کی, اپنے گھروں پر بیٹوں بیٹیوں کی شادیوں میں اور دوسرے مواقع کے اوپر جو بے دریغ پیسہ خرچ کرتے ہیں اور اپنی دولت کی نمائش کرتے ہیں, اور وہ اس دولت کو یہ سمجھیے کہ ضائع اور برباد کرتے ہیں, اللہ تعالیٰ کے یہاں اس کا کیسا حساب دینا پڑے گا. اللہ نے اگر پیسہ دیا ہے تو اس کو اللہ کی اطاعت اور فرما برداری میں استعمال کرنے کی ضرورت ہے. حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ قیامت کے روز انسان کے قدم اللہ کے حضور سے ہٹ نہیں پائیں گے یہاں تک کہ 5 چیزوں کے متعلق اس سے سوال کیا جائے گا. اس میں 2 سوال مال کے متعلق ہے. پہلا سوال یہ ہوگا کہ یہ مال کیسے اور کہاں سے کمایا, شریعت نے اللہ نے جو طریقے بتلائے ہیں اس کے مطابق کمایا یا غلط طریقوں سے کمایا, رشوت کے طور پر, سود کے طور پر, لوگوں کو دھوکہ دے کر کے صحیح طریقے سے کمایا غلط, اور پھر کہاں خرچ کیا, آپ نے حلال طریقے سے کمایا ہے. بہت سے لوگ یوں سمجھتے ہیں جب وہ کبھی مال اس طرح خرچ کرتے ہیں ان کو تنبیہ کی جاتی ہے تو وہ کہتے ہیں نہیں میں نے جو ہے محنت کر کے حلال طریقے سے کمایا ہے. اے بھائی ٹھیک ہے محنت کر کے حلال طریقے سے کمایا, لیکن تم اس کے مالک نہیں ہو, یہ تو اللہ کی امانت ہے جو ایک مخصوص وقت تک کے لیے تم کو دی گئی ہے. اس کا اللہ کے یہاں ہمیں کیا کرنا پڑے گا, ایسا ہماری پوری ذات, ہمارا جسم, ہماری زندگی, ہماری آنکھیں, ہمارے کان, ہماری زبان, ہمارے ہاتھ, ہمارے پاؤں, یہ سب اللہ کی امانت ہے. ان سارے اعضاء کو بھی ہمیں وہیں استعمال کرنا ہے جہاں اللہ نے حکم دیا, اللہ نے جہاں استعمال کرنے کی اجازت دی ہے. اس سے ہٹ کر اگر استعمال کریں گے تو اللہ تعالیٰ کے یہاں اس پر گرفت ہوگی. ہماری اولادیں جو ہیں وہ بھی ہماری امانت ہیں. دیکھو آپ کو یاد ہوگا وہ قصہ حضرت انس رضی اللہ تعالیٰ عنہ کی والدہ حضرت ام سلیم رضی اللہ تعالیٰ عنہ, جن کا نکاح حضرت ابو طلحہ سے ہوا تھا حضرت انس کے والد کے انتقال کے بعد. ان کا ایک بچہ پیدا ہوا, بیمار تھا. اسی زمانے میں حضرت ابو طلحہ کہیں کسی ضرورت سے سفر پر گئے, شام کو سفر سے واپس آئے. جو ہے واپس آنے پر ان کی اہلیہ نے, اب وہ انتقال کر چکا تھا بچہ, لیکن آتے نہیں بتایا, آتے ان کا اچھا استقبال کیا, ان کو اچھا کھانا وانا کھلایا, خود بھی اپنا آپ کو مزین کر کے رکھا. وہ تو پوچھا بچے کے متعلق کہ کیا حال ہے, پہلے سے زیادہ آرام میں. واقعہ بھی ہے پہلے سے زیادہ آرام میں, پہلے تو بیمار تھا تو تکلیف بے چینی میں تھا, اب موت آ گئی تو مکمل ہی آرام ہے. اب وہ تو مطمئن ہو کر کے پھر صحبت بھی کی. پھر رات کا جب آخری حصہ آیا تو حضرت ام سلیم نے پہلے تو ان سے ایک سوال کیا کہ کوئی آدمی اگر آپ کے پاس کوئی امانت رکھے اور وہ اپنی امانت واپس مانگ رہا ہے, لے رہا ہے, تو کیا آپ دیں گے, ناراض ہوں گے؟ तो क्या नाराज होना क्या मान रखता है, उसकी चीजें हमें दे देना चाहिए। कि हमारा बच्चा भी अल्लाह की एक अमानत था, अल्लाह ने ले लिया है, अब जरा उसके कफन दफन का इंतजाम करो। उनको दिल में जरा नाराजगी सी हुई कि मैं आया उस वक्त फौरी तौर पर क्यों नहीं बता दिया अभी, मैंने तो मैं खाना वरना मैं ये सोहबत वगैरह न करता। उनको अच्छा नहीं लगा कि घर में बच्चे की मैयत पड़ी हुई हो और मैं अपनी बीवी से सोहबत करूँ। अगर से बेखबरी में किया था, ये दिन में आकर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से सारा किस्सा बयान किया तो हुजूर ने उनके लिए दुआ फरमाई, अल्लाह ताला आपकी सोहबत में बरकत दे। चुनांचे उससे एक बच्चा पैदा हुआ, उससे कई औलादें, वो सब साहिब इल्म हुई। तो बहरहाल कहने का हासिल यह है कि हमारी औलादें जो हैं वो भी अल्लाह की अमानत हैं, और उस सिलसिले में अल्लाह ने जो अहकाम हमें दिए हैं हमें उनकी तरबियत करनी है। या अय्युहल्लज़ीना आमनू कू अन्फुसकुम व अहलीकुम नारा, ईमान वालों अपने आप को और अपने घर वालों को जहन्नम की आग से बचाओ। कैसे बचाएंगे, बचाने का तरीका तो हजरत अब्दुल्लाह इब्ने उमर और हजरत अब्दुल्लाह इब्ने अब्बास रज़ी अल्लाह तआला अन्हुमा की रिवायत है कि अल्लाह जो शरीयत के जो अहकाम है, शरीयत ने जिन चीज़ों को करने का हुक्म दिया है वो, और जिन चीज़ों से जो जिन चीज़ों को छोड़ने का हुक्म दिया, उनसे खुद भी वाकिफियत हासिल करे और अपनी औलाद को भी उससे वाकिफ करे। यानी शरीयत का इल्म खुद भी हासिल करे, अपनी औलाद को भी उसका इल्म दिलाए, और इन पर खुद भी अमल करे और अपनी औलाद से भी अमल कराए। देखो आपने बच्चों को नमाज का तरीका सिखला दिया तो ये तो तालीम हुई, लेकिन फिर जब नमाज के लिए आप मस्जिद आएंगे तो बच्चे बेटे को भी कहें बेटा चलो जोहर की नमाज पढ़ने के लिए मैं जाता हूँ, तू भी मेरे साथ आ। छोटा बेटा है 7 साल का, उसको साथ लाओ 10 साल तक, और 10 साल के बाद अगर ताकीद इतनी ज्यादा की कि अगर नहीं आता तो उसके साथ सख्ती का मामला भी किया जा सकता है। तो बहरहाल ये तरबियत इसी को कहते हैं। तो हमें अपने औलाद की तालीम और तरबियत की तरफ भी तवज्जो देनी चाहिए, और ये अमानतें ईमान की, इस्लाम की और दीनी जो है मुआशरत की, ये तसलसल के साथ लगातार हमने ये सारी चीज़ें अपने आबा अजदाद से, अपने बाप दादों से सीखी। हम मुसलमान हैं, हम इस पर कायम, हमारा दीन जो है हमारे परखों की यानी हमारे बड़ों की मेहनत का असर है। हम जो दीन पर कायम, आइंदा मौजूदा और आइंदा औलादों को अगर दीन पर कायम रखना चाहते हैं तो हमें उसके लिए क्या करनी पड़ेगी, मेहनत करनी पड़ेगी। ज़रूरत है कि इसकी तरफ तवज्जो की जाए। अल्लाह तआला हम सबको इसकी तौफीक और सआदत अता फरमाए। दुआ कर लीजिए।
ये बयान पेश किया जा रहा है मुफ्ती अहमद खान पूरी .com की तरफ से।
सुभानक अल्लाहुम्मा बिहम्दिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरु, अल्लाहुम्मा सल्ले व सल्लिम व बारिक अला सय्यिदिना व मौलाना मुहम्मद व अला आली सय्यिदिना व मौलाना मुहम्मद कमा तुहिब्बु व तरदा बेअदद मा तुहिब्बु व तरदा। ऐ अल्लाह तो हमारे गुनाहों को माफ़ फरमा, हमारी खताओं से दरगुदर फरमा, तेरी मर्जियात पर हमको ज़्यादा से ज़्यादा चला कर तेरी नामर्ज़ियात से हमारी पूरे पूरी हिफाजत फरमा। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के तरीक़ों सुन्नतों को अपनी ज़िंदगी के हर शोबे में जारी करने और अपनाने की तो हमें तौफीक व सआदत अता फरमा। हुज़ूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के तरीक़ों की मोहब्बत और गैरों के तरीक़ों की नफ़रत हमारे क़ुलूब के अंदर डाल दे। ऐ अल्लाह हमारे बीमारों को सेहत कामिला आजला मुस्तमिर्रा अता फरमा, मकरूज़ों के कर्ज़ों की अदायगी की शक्लें पैदा फरमा, परेशान हालों की परेशानियों को दूर फरमा, हाजतमंदों की हाजतें पूरी फरमा, कैदो बंद में जो महबूस हैं उनको रिहाई नसीब फरमा, मुकदमात में जो माखूद हैं उनको बरी फरमा, जो जिस मुसीबत में गिरफ्तार है अल्लाह उसको उससे नजात अता फरमा। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का उम्मती जहाँ कहीं भी हो उसके ईमान व इस्लाम की, जान व माल की, इज्जत व आबरू की, अहल व अयाल की, तिजारत व ज़रात व कारोबार की, हर चीज़ की पूरे पूरी हिफाजत फरमा। पूरे आलम में उम्मत मोहम्मदिया जहाँ कहीं मजलूमियत का शिकार है अल्लाह उसकी भरपूर नुसरत फरमा। فرما. اللہ تیرے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، اور جن شروع و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا و مولانا محمد و آلی و اصحابی اجمعین برحمت کیا.
یہ بیان پیش کیا جا رہا ہے مفتی احمد خان پوری .com کی طرف سے.